सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार. मलाई प्रविधिमा साथ दिदैनु छ मित्र रामा वाग्ले. आदरणीय श्रोता, सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता शेखर कोइराला पक्षका नेताहरू छुट्टा छुट्टै छलफलमा सहभागी भएर आगामी दिनमा कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल गरिरहेका छन्. यद्यपि दुवै पक्षका नेताहरूले पार्टी सभापति गगन कुमार थापा कसरी अगाडि बढ़नुहुन्छ त्यसलाई हेरिरहेको बताएका छन्. सम्मानजनक व्यवहार नभए विकल्प खोज्न सकिने बैठकपछि देउवा पक्षका नेताहरूको भनाइ छ. यसैबीच कांग्रेस सभापति गगन कुमार थापाले हिजो साँझ कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गर्नुभएको छ. पार्टीको वृहत्तर एकताका लागि अग्रज नेताहरूसँग संवाद शुरू भएको बताइएको छ. यस्तो अवस्थामा अब देउवा पक्ष नेताहरू कसरी अगाडि बढ्नुहुन्छ, पार्टी सभापति थापा र खड्का बीच के विषयमा कुराकानी भयो, के अब मिलेर जान सम्भव छ या अझै कुरा मिल्न बाँकी छ, यो विषयमा कुराकानी गर्दैछौ. यसको लागि हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मा. स्वागत छ कार्यक्रममा.
धन्यवाद मुकुन्दजी.
जुन सर्वोच्च अदालतबाट फैसला आयो त्यसपछि नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा विभिन्न किसिमका भेलाहरू भइरहेका छन्. विभिन्न पक्षहरू कसरी अगाडि बढ़ने विषयमा छलफल गरिरहेका छन् र शेरबहादुर देउवा पक्ष नेताहरू एकातर्फ बसिरहेका छन् भने त्यसको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिराख्नु भएको छ भने उतातर्फ चाहिँ शेखर कोइराला पक्ष नेताहरू पनि बसिराख्नु भएको छ. यसैबीच हिजो सभापति देउवा र नेता खड्का बीच भेटघाट भएका कुराहरू आइरहेका छन्. के विषयमा कुराकानी भयो, कुरा मिलेको हो अब?
मुकुन्दजी, सबैभन्दा पहिले त अहिलेको वर्तमान नेपाली कंग्रेसको आन्तरिक राजनीतिका बारेमा तपाईँ मार्फत पस्ट्याउन पाउँदा मलाई अत्यन्तै खुसी पनि लागेको छ. मूल कुरा के हो भने 2082 पुस मसान्तदेखि अहिले आज वैशाख 7 गतेसम्म आइपुग्दा नेपाली कांग्रेसको राजनीतिमा निकै नै नकारात्मक र सकारात्मक उतार चढ़ावहरू आए र यसलाई कहिले सँगसँगै र कहिले फरक फरक देउवा समूह कोइराला समूहहरूको बैठकमा अथवा स्पष्ट भन्ने हो भने 14 महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्यहरूको बैठकबाट हामी एउटा निष्कर्षमा पुग्यौं कि पुष मसान्तमा भएको विशेष महाधिवेशन नेपाली कांग्रेसको जीवनका लागि त्यो अत्यन्तै दुर्भाग्यपूर्ण रह्यो, जसका कारणले हामी निर्वाचनमा पनि त्यो परिणाम भोग्नु पर्यो. तत्पश्चात त्यो विशेष महाधिवेशन गर्नु ठिक होइन र त्यसबाट आएको नेतृत्व ठिक होइन भने निर्वाचन आयोगमा पुग्यौं. निर्वाचन आयोगले गरेको निर्णय पनि अत्यन्तै छर्लङ्गै देखिने गरेको बदनियतपूर्ण निर्णय गरिदियो. त्यसबाट न्यायपालिका त छ नि भनेर न्यायपालिकामा न्यायिक उपचारका लागि एउटा समूह अथवा विशेष गरेर 14 महाधिवेशनबाट निर्वाचित मूल समिति अदालत पुग्यो. अदालतले निर्वाचन अगाडि फैसला गरेन, पेशी सूची नै चढाएन र जब मनोनयन पत्र दर्ता भयो पेशी सार्दै सार्दै आयो र त्यसले नेपालको संविधान, नेपाली कंग्रेसको विधान, दल सम्बन्धी ऐन, निर्वाचन आयोगले गरेको निर्णय बहसका क्रममा सबै त्रुटिपूर्ण भनेर प्रश्न उत्तर गर्यो. तर फैसला गर्ने बेलामा फेरि निर्वाचन आयोगलाई नै लाचाप लगाइदियो र रिट खारेज गरेको फैसला गरिदियो. त्यसैले अदालतको फैसला हामीले सबैले मान्नुपर्छ, तर त्यसले आधार मानेका बहसमा छलफलमा उठेका प्रश्नहरूको जवाफका विपरीत दिएको हुनाले आफ्नै दृष्टिकोणका विपरीत हुने गरी कन्ट्राडिक्टरी भन्छ विरोधाभास पूर्ण हुने गरीको फैसला गरेका छ. त्यो फैसलाबाट हामी अत्यन्तै अचम्बित भयौँ, आश्चर्यचकित भयौँ, अनपेक्षित फैसला आयो. यसले नेपाली कंग्रेसलाई एकताको बाटोमा भन्दा पनि संगठित बाटोमा भन्दा पनि असंगठित बाटोमा र विभाजित हुने मनस्थितिमा पुर्याइदियो र यसलाई समीक्षा गर्नका लागि अस्ति वैशाखमै 4 गते फैसला आयो, 5 गते बिहान हामी बस्यौं, 6 गते हिजो पनि बस्यौं र त्यो 6 गतेको हिजो बसेको चाहिँ काठमाडौँमा उपलब्ध निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठकले ठिक छ हाम्रो पहिलो शर्त पार्टी एकता हो, हामी कसैले पद पाउँला या नपाउँला नेपाली कंग्रेस सिङ्गो हुनुपर्छ, बलियो हुनुपर्छ, मुलुकको राजनीति अत्यन्तै अप्ठ्यारोमा छ, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नागरिक अधिकारहरू खुम्चिन थालेका छन्, बहुदलका नाममा निर्दलीय शासन प्रणाली शुरू भइसकेको छ, त्यसैले यसलाई चुनौती दिनका लागि पनि यसलाई रोक्नका लागि पनि नेपाली कंग्रेस बलियो हुनुपर्छ भन्ने हाम्रो विभिन्न समूहहरूको बैठकको निष्कर्ष रह्यो, हिजोको पनि त्यही रह्यो. तर त्यो हामीले चाहेर त हुँदैन, त्यो त फेरि अदालतबाट आयोगबाट मान्यता प्राप्त गरेको आधिकारिक समितिले नै त्यो पहल गर्नुपर्छ, त्यो भनेको सभापति गगन थापाले पहल गर्नुपर्छ भन्ने दोस्रो निष्कर्ष हो। त तेस्रो निष्कर्ष, यदि गगन थापाबाट वा अथवा उहाँको कार्य समितिबाट सार्थक वार्ता पहल सम्वाद भएन भने के गर्ने भन्दा, त्यसको बादमा चाहिँ त्यति बेला भएन भने अर्को शक्ति आवश्यक पर्छ, त्यसका लागि विकल्प खोज्ने भनेको नयाँ पार्टी बनाउने समेतको पनि हिजो छलफल चल्यो। त्यो छलफल सायद मलाई लाग्छ सभापति गगन थापाकोमा तुरन्तै पुग्ने कुरा भइहाल्यो, मिडिया मार्फत पुग्यो, साथीहरू मार्फत पुग्यो, हामीहरूले नै पनि त्यही कुरा भन्यौँ। भनिसकेपछि उहाँले इमिडिएट निवर्तमान कार्यवाहक सभापतिसँग भेट्ने समय माग्नु र भेट्नु, बैठकपछि लगत्तै भेट्नु चाहिँ नेपाली कंग्रेसका आगामी दिनका लागि यो चाहिँ सुखद संकेत हो। सभापतिले तुरन्तै निवर्तमान जोसँग मुद्दा मामिला गरिरहनु भएको थियो, मुद्दा 4 गते फैसला भयो, 6 गते साँझ नै उहाँले भेट्नु भनेको चाहिँ नेपाली कंग्रेस अब संगठित भएर अगाडि जान सक्छ भन्ने शुभ संकेत हो, यसले राम्रो गरेको छ। तर अब ठ्याक्कै अब मिलिसकिहाल्यो, अब सबै सकियो भन्ने अवस्था चाहिँ छैन।
के कुराकानी भयो यहाँले, के जानकारी छ त्यो विषय?
मलाई सभाका निवर्तमान कार्यवाहक सभापतिज्यूले भन्नुभए अनुसार चाहिँ केही समय अगाडि त एउटा सार्वजनिक कार्यक्रममा सभापति गगन थापा हामीसँगै थियौँ, उहाँले त्यता जाने कुराको संकेत पनि गर्नुभएको थियो। पछि कार्यवाहक सभापतिज्यूले दिनुभएको जानकारी अनुसार नै यो मुद्दा मामिला अथवा विशेष महाधिवेशन पछिको यो मेरो पहिलो भेट हो भाइ पूर्ण भाइ, त्यसो भएको हुनाले मैले चाहिँ अब पार्टी मिलाएर लिएर जाउँ भन्नका लागि नै आएको हुँ भनेर सभापतिजीले भन्नुभयो। ठिक छ, म पनि पार्टी मिलाउने पक्ष नै छु, आजसम्म साथीहरू सबैलाई सम्झाइ बुझाइ मैले पर्खिने बनाइराखेको छु, मैले पनि पर्खाइराखेको छु, शेखरजीले पनि पर्खाइरहनु भएको छ, त्यसैले तपाईँले मिलाउनुहुन्छ भनेर नै हो। अन्यथा त चुनावकै बेला पनि अर्को पार्टी बन्न सक्थ्यो, चुनाव पछि पनि अर्को पार्टी बन्न सक्थ्यो, यो अहिलेको फैसला पछि पनि तुरुन्तै अर्को पार्टी गठन हुन सक्थ्यो। त विभाजनतर्फ जानु हुँदैन, पार्टी एकता अहिलेको प्रमुख आवश्यकता हो भनेर नै मैले पनि प्रतीक्षा गरिराखेका थिएँ, गरिराखेका छु। तपाईँ आउनुभयो, तपाईँलाई स्वागत छ, धन्यवाद छ, राम्रो कुरा हो। त्यसो भए पार्टी मिलाएर कसरी लिएर जान सकिन्छ त भनेर सभापति गगन थापाले सोध्दा, यो जिम्मेवारी तपाईँको, तपाईँले नै आफ्नो के छ प्रस्तावहरू लिएर आउनु होला, म पनि साथीहरूसँग सबैसँग सरसल्लाह गर्छु। अहिले पनि पुरानो कार्य समितिको 2/3 सदस्य साथीहरू हामीसँगै हुनुहुन्छ, 2/3 सदस्य साथीहरूलाई बाहिर राखेर तपाईँले पार्टी चलाउन सक्नुहुन्छ जस्तो लाग्दैन। त्यसो भएको हुनाले पार्टी मिलाउने खाका के छ तपाईँ तयार गर्नुहोस्, अनि म पनि मेरो साथीहरूसँग समितिका साथीहरूसँग कुरा गर्छु भनिसकेपछि गगन थापाले पनि ठिकै छ, म पनि साथीहरूसँग सल्लाह गरेर स्पष्ट खाकाका साथ फेरि बसौँला नि त भन्ने निष्कर्ष निस्कियो। तर उहाँहरूको बसाइ चाहिँ करिब करिब औपचारिक अनौपचारिक कुरा गर्दा गर्दै 1 घण्टाको उहाँहरूको बसाइ रह्यो। त्यसमा नेपाली कंग्रेसको विगतका अनुभवहरू सभा पूर्णबहादुर खड्काले सुनाउनुभयो, त्यसमा गम्भीर भएर सभापति गगन थापाले सुन्नुभयो, मनन गर्नुभयो भन्ने नै निवर्तमान कार्यवाहक सभापतिज्यूको हामीलाई सेयरिङ गर्नुभएको थियो।
यस्तो भएन भने अथवा पार्टी सभापतिले कुरा सुनेन भने विकल्प खोज्न सकिन्छ अथवा नयाँ पार्टी बनाउन सकिन्छ भन्ने कुरा जो यहाँले गर्नुभयो नि हिजोको छलफलका कुराहरू, यहाँहरूको घुर्की थियो या साँच्चै बनाउनुहुन्थ्यो बनाउने तर्खरमा हो?
यसो छ, घुर्की भन्ने कुरा हुँदैन। राजनीति समाजसेवा भनेको चाहिँ यो भोलिन्टियर जब हो, मान्छेले आफ्नो स्वाभिमानका लागि विचार प्रस्तुत गर्ने प्लेटफर्मका लागि मुलुक बनाउने अथवा जनताको सेवा गर्ने एउटा माध्यमका लागि कोही मानिस सामाजिक संस्थामा लाग्नुहुन्छ, कोही धार्मिक संस्थामा लाग्नुहुन्छ, कोही राजनीतिक संस्थामा लाग्नुहुन्छ। अब निजी उन्नति प्रगतिका लाग्नेहरू चाहिँ मानिसहरू कहाँ जता ठुलो पार्टी छ जसको लहर चलेको छ त्यतै जानुहुन्छ, तर विचार बोकेका मानिसहरू प्रतिबद्धता र चाहिँ आस्था बोकेका मानिसहरूले चाहिँ आफ्नो आस्था मिल्नेहरूसँग मिलेर बस्नुहुन्छ, त्यहाँ अपमान भयो, बेइज्जती भयो, त्यहाँ घृणा हुन थाल्यो भने उहाँहरूले आफ्नो आस्थाको जगेर्ना गर्नका लागि स्वाभिमान बचाउनका लागि उहाँले छुट्टै संस्था बनाउने संसारभरिकै प्रचलन हो, त्यो नेपालमा पनि रहन्छ, त्यसैले त पार्टीहरू जुट्ने र फुट्ने हुन्छन्। अब नेपाली कंग्रेसमा सिङ्गो 167 जनाको कार्य समितिमा 34 जना साथीहरू बाहिर निस्केर बाँकी 133 जना साथीहरूको कार्य समिति भङ्ग भयो भनिदिने घोषणा गरिसकिसकेपछि स्वाभाविक हिसाबले 2/3 बहुमत रहेको केन्द्रीय कार्य समिति भङ्ग भयो भनिदिएपछि ती साथीहरू के गर्नु होला त? अब स्वाभाविक हिसाबले निजी जीवन त जसरी चल्ला चल्ला तर सार्वजनिक जीवनका लागि त फेरि पनि राजनीतिमै आउने हो। राजनीतिको कुनै प्लेटफर्ममा निषेध गरियो भने उहाँले अर्को प्लेटफर्म बनाउनु स्वाभाविक हो। त्यसैले यो घुर्की होइन। यदि यो मिलेर गएन भने हिजोको र अस्तिको बैठकको माहौल र अहिले पनि टेलिफोनमा साथीहरूसँग कुराकानीमा चाहिँ कोही साथीहरूले नबनाउनु होला, कोही राजनीतिबाट सन्यास लिएर बस्नु होला, कोही निष्क्रिय बस्नु होला, केही केही नेताहरूले त सामाजिक सञ्जाल लेख्नु भएको छ आजदेखि म मात्र साधारण सदस्य भएँ है भन्नुभएको छ, कसैले मध्येदेखि नागरिक मात्रै भएँ है भन्नुभएको छ, कसैले आजदेखि मेरो चार दशकको राजनीतिबाट विश्राम लिए भन्नुभएको छ। तर केही साथीहरू त उमेर छ, जोस जाँगर छ, अहिलेकै सभापति गगन थापाहरूसँगै विद्यार्थी राजनीतिमा सँगसँगै काम गर्नुभएको छ। अब बाँकी कसरी जाने भन्दा सबै कुरा एउटै अदालतको फैसलाले अब सकियो, त्यसलाई चाहिँ सबै आकांक्षाहरू चाहिँ समाप्त गरियो भन्ने त कुरै हुँदैन नि।
हजुर, सर्वोच्च अदालतको फैसलापछि काङ्ग्रेसको संस्थापन इतर पक्ष हिजोको दिनमा चाहिँ शेखर कोइराला र देउपक्षी नेताहरू सँगै थिए, तर पछि त्यो फैसलापछि नेताहरू पनि विभाजन भएका छन्, त्यसले गर्दाखेरि यहाँहरू कमजोर पनि हुनुभयो है?
फैसलापछि होइन मुकुमजी, मेरो कुरा भइराखेकै छ। आज बिहान पनि शेखर दाई समूहका प्रभावशाली नेता पदाधिकारीहरूसँग कुरा भइराखेको छ। अस्तिको दिन चाहिँ 4 गते फैसला भयो, 5 गतेको दिन आकस्मिक रूपले सबैलाई खोजी गर्दाखेरि शेखर दाई विराटनगर हुनुहुन्थ्यो, बालकृष्ण दाई उता बुटौलतिर हुनुहुन्थ्यो र केही नेताहरू अनुपस्थित हुनुभयो। अनि हिजो 6 गतेको दिन बस्ने क्रममा तपाईँहरू बस्नु होला म आउँछु नि भनिसकेपछि देउवा समूहका 14 महाधिवेशनबाट निर्वाचित र उपलब्ध जसमा पूर्व सहमहामन्त्रीहरू जीवन परियार बद्री पाण्डेहरूलाई पनि नबोलाइएकै हो, देउवा समूहबाट निर्वाचित भएका मात्रै केन्द्रीय पदाधिकारी र सदस्यहरूको हिजो छलफल भयो। किन भन्दा शेखर कोइराला विराटनगर हुनुहुन्छ भनिसकेपछि अब उहाँका अरू साथीहरूलाई बोलाउनु भन्दा शेखर आएपछि छुट्टै फेरि बसौँला भनेर नै हिजो एक समूह मात्रै बस्या हो। तर बस्नै नसक्ने, बस्न नमिल्ने, नचाहने भन्ने चाहिँ होइन, त्यो मेरो कुरा बारम्बार भइराखेको छ र कुरा भएको कुरा सेयरिङ पनि भइराखेको छ।
तर धेरै नेताहरूको भनाइ के छ भने आखिर अदालतको फैसला सबैले मान्नुपर्छ, अदालतकोले निर्णय दिइसकेपछि अब को पदमा रह्यो को पदमा रहेन भन्ने कुरा एउटा हो, तर पार्टीले एक किसिमको आधिकारिकता पाइसकेपछि त्यसलाई मानेर स्वीकारेर जानुपर्छ भन्ने भनाइ छ नि त।
होइन होइन, एकदम मुख्यमन्त्रीजी, म तपाईँलाई एकदम तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत पस्ट्याउन चाहन्छु। पहिलो कुरा, विशेष महाधिवेशन नमानेकै हो, निर्वाचन आयोगको निर्णय अवैधानिक गैर कानूनी र अनैतिक अराजनैतिक भनेर त्यसलाई पनि नमानेकै हो, त्यो नमाने बापत हामी अदालत गएकै हो। अदालतलाई हामीले स्वतन्त्र न्यायपालिकाको निर्णयलाई नेपाली कंग्रेसले आफै विरूद्ध बीपी कोइरालालाई मृत्युदण्डको फैसला गर्दा पनि बीपी कोइराला मानेरै नेपाल आउनुभएको हो र जस्तोसुकै परिस्थितिमा नि हामीले विधिको शासन मान्ने हाम्रो आदर्श र सिद्धान्त भएको हुनाले अदालतको फैसला मान्छौ भन्यौं। त अदालतको फैसला मान्छौ भनेपछि अब विशेष महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिलाई नि मान्ने नै हो। त्यही भएर त हामीले अघिल्लो दिन 5 गतेसम्म के अरे 3 गतेसम्म हामी कार्यवाहक सभापति भनेर विज्ञप्ति निकालिराखेका थियौं भने 5 गतेको विज्ञप्तिमा यहाँले हेर्नुभयो भने चाहिँ निवर्तमान कार्यवाहक सभापति भनिएको छ होइन। त्यसैले अहिले उहाँ निवर्तमान कार्यवाहक हो र नेपाली कंग्रेसको सभापति गगन थापा नै हुनुहुन्छ, त्यो पनि मान्यौं स्वीकार्यौं। के मार्फत स्वीकार्यौं? विशेष महाधिवेशनका कारणले होइन, विशेष महाधिवेशनका सम्बन्धमा नेपालको सर्वोच्च अदालतले गरेको फैसलाका कारणले मान्या हो। त त्यो कुरा स्वयं सभापति गगन थापाले नै महसुस गर्नुभयो कि विशेष महाधिवेशन चाहिँ यो समूहले मानेन तर अदालतको फैसलाको कारणले प्रायोगिक हुनाले मलाई अप्ठ्यारो पर्यो भनेर त उहाँले वार्ताको प्रस्ताव अगाडि ल्याउनुभयो। त्यसैले अब वार्ताको प्रस्तावमा सफल भएर दुवै पक्षका प्रस्तावहरूलाई स्वीकार गरेर अगाडि बढ्यौं भने पार्टी एकता भएर गयो, होइन अदालतले मलाई मान्यता दिएछ, निर्वाचन आयोगले पनि दिएथ्यो, अब मैले सबै कुरा जितिहालेँ, अब मैले किन अरूलाई खोज्नु पर्यो र भन्नुभयो भने छुटेका साथीहरूले त केही न केही त गर्नुहुन्छ नि त। जस्तै सिम्पल कुरा गरौँ मुखर्जी, कुनै एउटा घरमा 2 वा 3 समूहको 3 दाजुभाइको दाबी पर्यो होइन, दाबी पर्दा कसको नाममा राख्ने भन्दा ल जेठो दाईको अथवा कान्छो भाइको नाममा नाम चाहिँ कायम गरिदियो अदालतले भने बाँकी भाइहरूले कि त जसको नाममा त्यो घर आउँछ उनले होइन त्यो घर तपाईँ हाम्रो सबैको साझे हो नाम पो मेरो रह्यो त हामी सबै मिलेर बसौँ भन्नुभयो भने ती सबै त्यहीँ बस्ने भए, तर तिमीहरूले हिजो अस्ति झगडा गरेका थियौ, अदालतले मलाई यो मेरो नाममा कायम गरिदिएको छ, अब के गर्छौ गर, मलाई थाहा छैन भनिदियो भने त अर्को घर त आफ्नो घर त बनाउँछ नि ढिलो चाँडो।
यसलाई यस्तो भन्दा के होला, जुन काङ्ग्रेसको पछिल्लो पुस्ता छ, नयाँ पुस्ता, युवा पुस्ताहरू नेतृत्वमा आउँदाखेरि चाहिँ जुन पाको पुस्ता थियो उसलाई स्वीकार्न अलिकति अप्ठ्यारो भएको, त्यो कारण उहाँहरू चाहिँ
होइन होइन यो कस्तो भने पुस्ता स्वीकार्न अप्ठ्यारो भएको,
किनभने काङ्ग्रेसमा पुस्ताका कुराहरू धेरै उठ्ने गरेका थिए विगतमा।
म यहाँलाई एकदमै विनम्र अनुरोध गर्दछु, नेपाली कंग्रेसमा जो जो नेताहरू आउनु भएको छ लगभग आउने पुस्ता यही नै हो। हेर्नु है, मैले यहाँलाई स्मरण गराउँ, बिपी कोइराला सभापति हुँदाखेरि, सुरुमा सभापति हुँदाखेरि 38 वर्षको हुनुहुन्थ्यो होइन, दोस्रो सभापति हुँदा उहाँ के अरे 45 वर्षको हुनुहुन्थ्यो, र त्यही पछि शेरबहादुर देउवा पनि नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बनाउँदाखेरि 57 वर्षको मात्रै हुनुहुन्थ्यो होइन, र अहिले पनि हेर्ने हो भने गगन थापा पनि लगभग 52-53 50-51 भइहाल्नु भएको छ, त्यही हारारीमा हुनुहुन्छ, र नेपाली कंग्रेसका महामन्त्री उपसभापतिहरू त्यही हारारीमै हुने गर्नु भएको छ। बाहिर जे ढंगले तथ्यहीन तर्क गरेर उमेरको पुस्ताको कुरा चलाइन्छ, कहिलेकाहीँ त्यही पुस्ता दोहोरिँदै तेरिँदै अलिक उमेर पाएको उमेरको पनि आउँछ, कहिलेकाहीँ भर्खरको पनि आउँछ। नेपाली कंग्रेसभित्र उमेरको समस्या नै होइन, अहिले समस्या के हो भने विधि प्रक्रियाको हो। यदि वैशाखको महाधिवेशन गगन थापा सभापतिको उम्मेद्वार बनाउनु भएको भए सर्वस्वीकार्य उम्मेद्वार हुनुहुन्थ्यो र अत्याधिक बहुमत पनि ल्याउनुहुन्थ्यो भन्ने अनुमान त सबैतिर छ त, तर उहाँ के गरिदिनु भयो त भन्दा तपाईँलाई वैशाखमा सभापति बनाउँदैछौ भनेर साथीहरूले जब साथ दिनुभयो उहाँले किन वैशाख पर्खिने, यही चुनावमा मेरै हस्ताक्षर चाहियो नि भने ड्याङ अगाडि नै काँचै टिप दिनुभयो,
ठिकै गर्नुभएको रहेछ भन्ने कुरा देखियो नि त, अदालतले पनि निर्णय गरिसक्यो
होइन,
50% भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी भएको विशेष महाधिवेशन हो होइन।
कुरा म मुकुन्दजीसँग एउटा तर्क गर्छु, मलाई त्यो सामान्य म अभ्यासमा पनि छैन, बसको अभ्यासमा छैन, तर सामान्य कानूनको कानून नपढेको मान्छेले जान्ने कुरा के हो भने नेपाली कंग्रेसको योभन्दा अगाडि गगन थापा स्वयंले के भन्नुभएको थियो भने 83 मंगिरभित्र महाधिवेशन गरिनेछ भन्ने माइनर छ, हेर्नुहोस् है, 83 मंगिरमा भनेको भर्खर अहिले 83 को वैशाखमा छौँ हामी, मंगिर आउने बाँकी छ। अनि दोस्रो कुरा होइन अहिल्यै गर्नुपर्छ, 1 वर्ष म्याम नथपाउ न भन्दा ल हुन्छ भनेर निर्णय भयो, त्यो निर्णयमा के कारणले भएन भन्दा सदस्यता, क्रियाशील सदस्यता नवीकरण सकिएन, त्यसको जिम्मा कसले लिनुभएको थियो भन्दा स्वयं गगन थापाले लिनुभएको थियो, त उहाँकै कारणले महाधिवेशन हुन सकेन, दोष कसलाई थुपारियो, शेरबहादुरलाई थुपारियो जो घाइते गरेर घरमा आराम गरेर बस्नु भएको थियो, दोष कसलाई थुपारियो, पूर्णबहादुर खड्कालाई जसको बैठक लम्ब्याइयो भनेर, तर भयो के त भन्दा कारण त्यही थियो, त अब छोडिदिउँ, कारण पनि जेसुकै होस्, अब अदालतले गरेको फैसला म यहाँलाई आयोगले नै भन्छु,
आयोग र अदालतको कुरा यहाँले गरिसक्नुभयो, अब यहाँहरूले हिजो बैठक बसेर पर्खर हेरेको रणनीतिमा छौँ भन्नुभएको छ,
हो
के खोज्नु भयो यहाँले अथवा के भयो भने मिल्छ कुरा,
पर्खिने भनेको नेपाली कंग्रेसको सानेताको बिल्डिङ, नेपाली कंग्रेसका क्रियाशील सदस्यहरूको लेबीबाट शुल्कबाट बनाएको भवन हो होइन त, त्यहाँ सबै साथीहरू 14 महाधिवेशनबाट विधि प्रक्रिया पुर्याएरै आएर त्यहाँ केन्द्रीय समितिमा 14 महाधिवेशनमा बनेका हुन्, तर त्यसलाई बिचैमा जसरी सुदन गुरुङकोले चाहिँ जेएनजी आन्दोलनलाई हाइज्याक गर्यो भने होइन, बालेलले चाहिँ स्वतन्त्र राष्ट्रपाललाई हाइज्याक गर्यो भने, त्यस्तै हाम्रो पार्टी पनि बेलैमा पुसैमा हाइज्याक भयो कि, भनेको कस्तो भन्नुहुन्छ भने 167 जना केन्द्रीय समितिमा केन्द्रीय समितिको निर्णय हुन्छ नि त, विधानले के लेख्छ भने विधान नेपाली
अब यहाँहरूलाई पनि पद चाहियो,
अब पद यतापट्टि अहिले नजानु न तपाईँ, पद न सबैले भनिसके त, धेरैले म साधारण सदस्य मात्रै बस्छु विश्राम लिए भनिरहनु भएको छ, पद चाहियो भनेकै होइन, पदमा कोही बस्नु होला या नबस्नु होला, तर विधि प्रक्रियाबाट पार्टी चल्नु पर्यो र यो पार्टी सबैको स्वामित्वको पार्टी हुनु पर्यो भन्ने कुरा मैले तपाईँलाई यति मात्रै के भन्नु खोजेँ भने, जस्तै मङ्सिरमा अधिवेशन हुँदै गर्दा केन्द्रीय कार्य समितिको गरेका निर्णयमा सबैले मान्नुपर्छ, एक अब जुन कुरा विशेष महाधिवेशनमा भेला भएका साथीहरू कति थिए भन्ने कुराको कहीँ पनि अभिलेख छैन होइन, त्यो अभिलेख त केन्द्रीय कार्यालयमा आउनुपर्छ नि, त्यो अभिलेख छैन, चुनाव भइदिएको भए यति मत खस्यो हो रहेछ भन्नुहुन्थ्यो, चुनाव पनि भएन, उम्मेदवारी दिएको भए थाहा हुन्थ्यो, उम्मेदवारी पनि दिएनन्, उम्मेदवारीको लिस्ट अस्ति भर्खर मिलाएर लगेको अदालत भन्ने कुरा सबैले थाहा पाइसकिहाल्नु भएको, त्यसले मैले यो भित्र अन्तर्विरोधका मसिना कुराहरूपट्टिभित्र अब नजाने, अब झगडा गर्नु थियो गरिहाल्यौँ, मुद्दा गर्नु थियो गरिहाल्यौँ, अब पार्टी मिलाउनु पर्छ भन्ने हो। मिलाउने भनिसकेपछि तपाईँको स्वाभाविक हिसाबले मिल्ने भनेको त के हो भने पीडितले न्याय पाउनु पर्यो, पीडकले माफी माग्नु पर्यो। अब यो माफीको कुरा पनि छैन अहिले, अब मन मिलाउने कुरा छ। मन मिलाउनका लागि पद चाहिनेहरू पदमा बस्नु होला, पदमा चाहिनेहरू छोड्नु होला। तर नेपाली कंग्रेस एक भयो है भन्ने सन्देश दिन बित्तिकै दूर दराजमा बसेका र जीवनभर कांग्रेसभन्दा बसेका साथीहरूको पनि भित्र मनमा चाहिँ प्रफुल्लता आउँछ, खुसी हुन्छ। त्यसका लागि पनि हामीले मिलाउनु पर्छ। तर एकदम हामीले चाहिँ निकृष्ट तर्क गरेर ए तिमीहरूलाई पद चाहियो तिमीहरूलाई ठाउँ दिनु पर्यो तिमीहरूलाई राख्यौँ भने त पार्टी बिग्रिन्छ नि भनेर छुचो कुरा गर्न थाल्यौँ भने पार्टीको आकार झन् दिनानुदिन घट्दै जान्छ भन्ने हाम्रो चिन्ता हो।
अब केही सदस्यहरू मात्र बाँकी छन्, थोरै सदस्यहरू मात्र बाँकी छन् मनोनित गर्न। यसमा चाहिँ देउवा पछि कोइराला पछि सबै नेताहरूलाई गर्दाखेरि त्यसपछि त बुझाउन सकिने ठाउँ हुन्छ कि हुँदैन?
यसो छ, अहिले यसो छ, विधान मानेर झगडा गरेकै होइन, विधान नमानेर झगडा गरे हो होइन। त्यसैले मिल्दा पनि विधान मानेर मिल्ने होइन नि, विधानभन्दा बाहिर गएरै मिल्ने
भन्नाले थप्नु पर्यो भन्ने यहाँहरूको माग हो।
सुन्नु, चौधौं महाधिवेशनको विधान उहाँहरूले परिवर्तन गर्नुभयो, विशेष महाधिवेशनको विधान अब जस्तो मान्नु न, हिजो चाहिँ माओवादीहरूलाई 83 सिट दिँदाखेरि नेपालको संविधान मानेर दिया हो र, अस्ति सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँदा नेपालको संविधान माने हो र, त होइन नि, त होइन र।
भन्नाले यहाँको कुनै विकल्प सहित अगाडि जानुपर्छ भन्ने हो।
मुकुन्दजी, क्लियर कुरा के छ भने सभापति गगन थापालाई अहिले भइराखेको पार्टी सानो छ, यो पार्टीमा छुटेका मान्छेलाई मूलधारमा सबैलाई ल्याएर पार्टी ठूलो बनाउँछु भन्ने एकदम मनमा उत्साह आउनु पर्यो होइन, उद्देश्य हुन पर्यो। त्यो उद्देश्य पूरा गर्नका लागि के गर्दा ठिक हुन्छ भन्यो भने त यो देशको संविधान त बदलिन्छ भने पार्टीको संविधान विधान नबदल्ने कुरै हुँदैन। त्यसैले एउटै मात्रै उद्देश्य राख्नु पर्यो, 15-14 महाधिवेशनमा भाग लिएका सबै मानिसहरू राजी खुसी साथ 15 महाधिवेशनमा भाग लिने वातावरण बनाउनु पर्यो। त्यसो गर्यो भने त्यो महाधिवेशन साझे महाधिवेशन हुन्छ, साझे महाधिवेशनबाट निर्वाचित भएको सभापति वा पदाधिकारी सबैको सर्वस्वीकार्य साझे पदाधिकारी हुन्छ।
त्यसो भएन भने पार्टी फुट्छ है?
फुट्ने भन्ने त कसरी भन्नु र, त्यहाँ भएका साथीहरूले पार्टी बनाउँछन्,
अर्को पार्टी बनाउँछन्,
त्यसै सुन्नु न, त्यसै त बनाउँछन्। हाम्रो इतिहास छ त, 62-63 आन्दोलनपछि मधेसमा रहेका नेताहरूको अपमान भयो भनेर मधेसवादी दल बनाएनन्, काङ्ग्रेसबाट गएर बनाए, एमालेबाट गएर बनाए होइन, अलिक पछाडि आउँदाखेरि नेपाली काङ्ग्रेस बिपी बन्यो, अलिक पछि नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बन्यो। भन्छ त पार्टीभित्र मान अपमान मान सम्मान भएन, स्वाभिमानमा आँच पुग्यो भने मानिसहरू निस्किन्छन् त, थपिनेर निस्किने प्रक्रिया चलिरहन्छ। त्यसैले यति बेला चाहिँ के हुन्छ भने पार्टी अरू बेला चाहिँ टुक्रिन्थ्यो, यस्तो बेलामा चाहिँ ठूलो पंक्ति बाहिर रहेको हुनाले पार्टी फुट्ने होइन, पार्टी सबलकै चिरिने खतरा छ।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाली कांग्रेसका देउवा पछि नेता मीन विश्वकर्मासँग। यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।